This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program, Voice of Shangri-La, in Nepali.
को छड्के सलाम दसौँलाई जोडेर नमस्कार. आज फेरि हामी भोइस अफ साङ्गला लिएर हजुर सर समक्ष आएका छौँ. आजको कार्यक्रममा म कमल,
म इन्द्र
अनि म सञ्जय
हामी आएका छौँ. आजको कार्यक्रममा हामीले विशेष रमाइला गीतहरू, त्यस्तै नेपाल सम्बन्धी केही समाचारहरू लगायत केही सूचनाहरू पनि लिएर आएका छौँ. हजुरहरू हाम्रो कार्यक्रम www.radio.adelaide.edu.au मार्फत संसारभर अनलाइन सुन्न सक्नुहुन्छ भने, यदि हजुरहरूले आजको सो पुनः फेरि सुन्न चाहनुहुन्छ अथवा आज मिस गर्नुभयो भने www.ipajournal.com गएर फेरि सुन्न सक्नुहुनेछ आफ्नै टाइम कन्भिनियन्ट टाइममा. श्रोताहरू त्यस्तै गरी आज हामीले हाम्रो फेसबुकमा पनि हजुरहरू इन्टरेक्ट गर्न मिल्छ. हाम्रो फेसबुक छ, फेसबुक पेज साङ्ग्रिलाको आवाजहरूमा गएर त्यस्तै गरी हजुरहरूलाई हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ. एसएमएस गर्ने नम्बर हो 04220660230422206603. सदा चाहिँ आज हाम्रो कार्यक्रम सुरु गरौँ समाचारबाट.
समाचारको सुरुमा भुटान सम्बन्धी समाचार. राजाको ठाडो आदेशमा 31 वर्ष अघि स्थापना भएको भुटान चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीलाई कानुनी मान्यता दिने पहल बल्ल सुरु भएको छ. गत साता बसेको संस्थाको वार्षिक साधारण सभाले आगामी जनवरीमा सुरु हुने संसदको हिउँदे बैठकमा कानुनी मान्यताका लागि विधेयक पेश गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ. सभाले प्रस्तावित विधेयकलाई बहुमतले पारित गर्दै सरकारलाई पठाउने निर्णय गरेको हो. यसपछि सो संस्था कानुनी रूपमा देशको व्यापारिक समुदायको प्रतिनिधित्व गर्ने सर्वोच्च निकाय बन्नेछ. विश्वको हरेक देशमा स्थापना भएको चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री कानुनी रूपमा स्थापित भई तिनको अधिकार, दायित्व र कार्यक्षेत्र तोकिए पनि भुटानमा 3 दशकदेखि यस संस्थाले राजाको मौखिक आदेशको रूपमा मात्र काम गरिरहेको थियो. सन् 2006 संस्थाले कानुनी मान्यताको लागि प्रयास गरे पनि सरकारले कुनै चासो दिएको थिएन. अहिले संस्थाका नेताहरू त्यति बेलाको राजनीतिक प्रणाली भिन्न खाले भएको कारण उनीहरूको प्रयास सफल हुन नसकेको बताउन थालेका छन्। यसै वर्षको सुरुमा भएको निजी क्षेत्र विकास समितिको बैठकले पनि चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको कानुनी विकासका लागि कानुनी मान्यता आवश्यक रहेको भन्दै विधेयक तयारी थालेको थियो. यसअघि चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीलाई सामाजिक संस्थाको रूपमा दर्ता गर्न बोलाइएको थियो. यसै साथ युएनडिपी अर्थात् युनाइटेड नेसन्स डेभलपमेन्ट प्रोग्रामले प्रकाशित गरेको 2011 मानव विकास प्रतिवेदनका अनुसार भुटान 187 देशमध्ये 141 स्थानमा रहेको छ. प्रतिवेदन अनुसार भुटान मध्यम विकसित देशमा परेको छ. मानव विकास प्रतिवेदनले देशहरूलाई कति विकसित छन् भनेर तीन मुख्य विषयका आधारमा वर्गीकरण गर्छ. त्यो आधार हो स्वास्थ्य, शिक्षा र आय. भुटानको एचडिआई अथवा ह्युमन डेभलपमेन्ट इन्डेक्स 0.522 रहेको छ भने युएनडिपीले औसत एचडिआई 0.682 मानेको छ. यो दक्षिण एसियाको औसतभन्दा कम हो. दक्षिण एसियाको औसत एचडिआई 0.548 रहेको छ. तर गत वर्षको भन्दा भुटानले केही प्रगति गरेको छ. गत साल भुटानको एचडिआई 0.518 थियो. तीन ह्युमन डेभलपमेन्ट इन्डिकेटर्समध्ये भुटानको सबैभन्दा बढी स्वास्थ्यमा 0.744 अङ्क रहेको छ भने आयमा 0.568 र शिक्षामा 0.3 336. भुटानीको औसत आयु 77.62 वर्ष रहेको छ भने औसत वार्षिक आमदामी युएस डलर 5,293 अर्थात् नोगल ट्रम्प 264,650 रहेको छ 264,650 रहेको छ मानव विकासका हिसाबले भुटान सार्कमा चौथो स्थानमा रहेको छ श्रीलङ्का पहिलो मालदिव्स दोस्रो र भारत तेस्रो स्थानमा छ आन्तरिक उडान सुरु गर्न आतुर देखिएको भुटानले पहिलो आन्तरिक विमानस्थल आगामी डिसेम्बरमा उद्घाटन गर्ने बताएको छ सरकारको योजना अनुसार काम भएको भए गत सालको सेप्टेम्बरमै उडान सुरु गर्नुपर्ने थियो देशमा हाल रहेको एउटा मात्र विमानस्थलबाट नवनिर्मित बुमथाङ एयरपोर्ट पुग्न 18 मिनट मात्र हवाई यात्रा गर्नुपर्छ ट्रासीगाङमा रहेको अर्को विमानस्थल पनि केही सोही समयमा उद्घाटन हुने सञ्चार मन्त्री नन्दलाल राईले बताएका छन् ट्रासीगाङमा यसअघि नै परीक्षण उडान भने भइसकेको छ भने बुमथाङमा हुन बाँकी छ बुमथाङको धावन मार्ग साह्रै छोटो भएका कारण सुरक्षाका हिसाबले यो संवेदनशील हुन सक्ने प्रश्न उठिरहेका बेला मन्त्री राईले सो विमानस्थल सुरक्षित रहेको दावी गरेका छन् देशमा हाल रहेको एकमात्र सरकारी विमान कम्पनी ड्रुक एयर निजी क्षेत्रबाट स्थापित ट्रासी एयरले आन्तरिक उडानको अनुमति पाएका छन् आन्तरिक उडानले विमान कम्पनीहरूलाई नाफा नहुने भएका कारण यी दुवै कम्पनीहरूलाई अन्तर्राष्ट्रिय उडान गर्न पनि अनुमति दिइएको छ हवा सेवामा वृद्धि भएपछि भुटानमा जाने पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुने आशा गरिएको छ अब नेपाल सम्बन्धी खबर नेपालसँग सम्बन्धित हङकङको खबर सुरुमा नेपाली ढाकाटोपी यति बेला हङकङ एलिन चिनिया नेताहरूका लागि प्रिय पहिरन बनेको छ स्थानीय नेताहरूले नेपाली मतदाता रिझाउन टोपीको समेत सहारा लिएका छन् प्रत्येक चार वर्षमा हुने जिल्ला परिषदको निर्वाचन हुन लागेको छ नेपालीका आयोजनामा हुने अधिकांश कार्यक्रममा ढाका टोपीमै चिटिक्क सजिएका भेटिने नेताहरूले चुनावी प्रचार सामग्रीमा पनि टोपी सहितकै तस्विर छापेका छन् यिनसँग रङ्गीन घोषणापत्रमा यीसँगै रङ्गीन घोषणापत्रमा समेत नेपाली अनुहारले नै राम्रै स्थान पाएका छन् पत्रमा दसैँ तिहार लगायतका समारोहमा खिचिएका तस्विर समेटिएका छन् निर्वाचनको दिन नजिकिँदै जाँदा नेपालीहरूको बाक्लो बसोबास रहेको जोर्डन याउमातेई मोङकक लगायत क्षेत्रमा ढकाटोपीमा सजिएका चिनिया नेताहरूको प्रचार सामग्रीले रङ्गिएका छन् दर्जन भरि मुलुकका मानिसहरू स्थायी बसोबास गर्ने हङकङमा नेपालीहरूको राजनीतिक चेतना अरूभन्दा बढी भएको चिनिया नेताहरू बताउँछन् बेजिङ समर्थक हङकङको सबै डिएबी हङकङको सबैभन्दा ठुलो दल हो सानो दल साउदर्न डेमोक्रेटिकले पनि चुनावी प्रचारका लागि नेपाली भाषामा पर्चा बनाएको छ डिएबीले जस्तै प्रचार प्रसारका लागि नेपाली समुदायका अगुवा र स्थानीय मिडियाहरूको पनि राम्रै उपयोग गरेका छन् दलहरूले यसै साथ मालदिव्सको अड्डु टापुमा हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको 17 शिखर बैठकमा नेपालले कुनै ठोस एजेन्डाको साटो विगतमै पारित योजना र घोषणा कार्यान्वयनमा एकसूत्रीय प्रस्ताव लाने भएको छ अब काम गरौँ भन्ने सार्क स्थापनाको 25 वर्ष भइसक्दा पनि हामी जहीँको त्यहीँ रहेको स्थिति देखिएको छ सार्कको 34 मन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार मालदिव्स जान लागेका परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठले शनिबार भने घोषणा र प्रतिबद्धता धेरै भए अब काम गरौँ भन्ने साझा प्रतिबद्धता पारित गराउनेतर्फ नेपालको ध्याउन रहनेछ गत असोजमा न्युयोर्कमा सम्पन्न राष्ट्रिय सङ्घीय महासभामा पनि सार्क सङ्गठनका सबै विदेश मन्त्रीहरूसँगको साइडलाइन वार्ताका क्रममा अब काम गरौँको अवधारणामा छलफल सुरु भइसकेको मन्त्री श्रेष्ठले जानकारी दिए यसबाहेक घोषणा र प्रतिबद्धतालाई कार्यान्वयन गर्न गैर सरकारी तहमा संयन्त्र निर्माण गर्ने र क्षेत्रीय सङ्गठनका सदस्य राष्ट्रहरूबीच असमझदारीबारे निरन्तर वार्ता गर्दै समाधान खोज्ने पहल समेत नेपालले गर्ने भएको छ 18 सार्क सम्मेलन भने नेपालमा 2013 मार्चमा हुने प्रारम्भिक योजना छ अब पश्चिम नेपालतिर लागु समाचारको क्रममा ट्राफिक व्यवस्थापन हेर्न शनिबार निस्केका पर्वतका डिएसपी सुरेन्द्र बहादुर गुरुङले G1/25/46 नम्बरको गाडीका खलासी ढोका नलागे झुन्डिएको देखे उच्च गतिको गाडी रोकेर एकासी उनले सोधे ढोका नलगाई झुन्डिएको खलासी खसियो भने के हुन्छ खलासी लक्ष्मण केसीले आत्मीयले जवाब दिए, ढोका लगाउन बिर्सिएछु। यत्रो दङ्ग थिए डिएसपी आफै कार्यक्षेत्रमा खटिएको देखेर। तपाईँ कान समातेर 20 पटक उद्घोष गर्नुहोस्, डिएसपी गुरुङले कड्किँदै भने, आइन्दा यस्तो गल्ती नगर्नुहोला, अरूलाई पनि सिकाउनुहोस्। केसीले नियम पालन गर्ने प्रतिबद्धता जनाए। ट्राफिक र सवारी नियम पालन नगर्दा दुर्घटना बढेपछि प्रहरी प्रमुख आफै कार्यक्षेत्रमा खटी कडाई गर्न थालेका हुन्। 200 रुपियाँ जरिवाना तिर्न सकिन्थ्यो, गुरुङले भने। पैसाले मात्रै नहुने रहेछ, सार्वजनिक रूपमा गल्ती स्वीकार्ने वातावरण बनाउनु ठुलो कुरो रहेछ, सुध्रिलान् भनेर यस्तो सजाय दिएको हुँ। बसका मालिक समेत रहेका केसीले गुरुङको सजायलाई सकारात्मक रूपमा लिए। हामी सधैँ हेलचेक्राइ गर्छौँ, उनले भने। त्यही भएर सजाय दिनुभएको होला, अब भयो। बागलुङमा पनि ट्राफिक व्यवस्थापनमा कडाई गरिएको छ। प्रहरीले पर्वतमा यसै साथ 200 बस, ट्रक, मोटरसाइकल, जिप, कार, भ्यान लगायतका सवारी साधनलाई कारवाही गरी 25,000 रुपियाँ जरिवाना तिराएको ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ। एउटा छोटो खबर गोर्खाल्यान्ड सम्बन्धी। गत जुलाई 18 गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसन स्थापनाका लागि गोर्खा जनमुक्ति मोर्चा र पश्चिम बङ्गाल सरकार र केन्द्र सरकार बीच सम्झौता भएको थियो र त्यही क्रममा अहिले चाहिँ गोर्खा टेरिटोरियल एडमिनिस्ट्रेसन काउन्सिलको निर्वाचनको तयारी रहेको छ। तर यसबिचमा चाहिँ गोर्खा जनमुक्ति मोर्चाले जिटिए अर्थात् गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसनको नाम परिवर्तन गरेर गोर्खाल्यान्ड आदिवासी टेरिटोरियल एडमिनिस्ट्रेसन जिएटिए बनाउन दबाब दिइरहेको छ। यसले चाहिँ खास गरी डुवर्स र अहिले जलपाइगुडीमा पर्ने केही भाग जहाँ आदिवासी बसेका छन् उनीहरूलाई पनि गोर्खाल्यान्डमा समेट्ने प्रावधान राख्न सकिन्छ भन्ने जिजिएमको प्रस्ताव छ। जिटिए यसअघि अर्थात् 1989 स्थापना भएको हिल काउन्सिललाई पुनस्थापित गर्नेछ। यसपछि म कमलजीलाई स्पोर्ट्स समाचारको लागि माइक दिन्छु।
हजुर, धन्यवाद इन्द्रजी। स्पोर्ट्स समाचार भन्नुभयो हजुरले, तर मसित अहिले स्पोर्ट्स समाचार त छ, तर हाम्रो स्पोर्ट्स समाचार लेख्ने हाम्रो हिमालयन याक्सका साथी विनय पौडेलजीसँग हामीले यो गीतपछि फोनबाट यहाँ कुरा गर्ने प्रयास गर्नेछौँ। त्यसैले अहिलेलाई पनि यो हाम्रो कुमार गुरुङ एडलेटका एकजना गायक हुनुहुन्छ, उहाँ केही महिना अगाडि आएर हाम्रो स्टुडियोमा आएर गीत रेकर्ड गर्नुभएको थियो। उहाँले गिटार बजाउँदै गीत रेकर्ड गर्नुभएको थियो। त्यस्तै गरी हाम्रो प्रताप लुइटेल जी पनि आउनुभएको थियो, उहाँले चाहिँ सारङ्गी बजाइराख्नु भएको थियो। यो सुनौँ कुमार गुरुङको स्वरमा यो गीत।
तिमीले बिहा पनि गरेछौ, खुसी छौ भनेर तिमीलाई आमाले पनि मानेछ। आज त्यो दोधारमा हे माया, हे माया, हुन्छ मेरो मन साथी भनेर तिमीले भेट्न पनि गएछौ, वचन पायौ तिमीले निस्तुरीको जालमा, ए माया किन हो किन रुन्छ मेरो मन
सुन्दै हुनुहुन्थ्यो कुमार गुरुङको स्वरमा यो गीत र प्रताप लुइटेल सारङ्गी बजाउँदै थिए. अहिले हाम्रो लाइनमा विनयजी आउनुभएको छ. विनयजी दसवटा जोडेर नमस्कार हजुरलाई.
नमस्कार कमल भाइ. नमस्कार.
सन्चै हुनुहुन्छ?
एकदम ठिक छ. तिमी?
हजुर, हामी पनि यहाँ सन्चै छौँ. अनि हाम्रो हिमालयन याक्स फुटबल टिम कस्तो गइरहेको छ त?
याक्स टिम एकदम खुसी लाग्यो तपाईँले मलाई अलिकति बोल्ने दुई शब्द दिनुभयो है.
हजुर,
याक्स टिमले अहिले धेरै राम्रो गरिरहेको छ. अब राम्रो गर्दा गर्दै पनि हाम्रो लास्ट गेम, लास्ट टु गेम चाहिँ हामीले ड्रमा चित्त बुझाउनु पर्यो.
हजुर,
हाम्रो हाफ टाइमसम्ममा लास्ट टु गेममै 3-4 गोलको लिड थियो.
हजुर,
तर हाफ टाइम पछि उनीहरूले लास्ट 1 मिनटमा उनीहरू लक्की भएर 1 गोलको लिडमा अब हाम्रो धेरै चान्सेसहरू मिस भएर लास्ट टु गेम हाम्रो ड्र भएको छ. त्यसको कारण चाहिँ हाम्रो एकजना सुभाष दाहाल गोलकिपर उहाँ नेपाल जानुभएको थियो.
हजुर हजुर.
तर उहाँ नेपालबाट त आउनुभयो अस्तिको गेमको लागि.
हजुर.
तर प्र्याक्टिस म्याचमा अलिकति एङ्कलमा प्रब्लम भएको हुनाले खेल्न सक्नु भएन.
ए, अनि उहाँ त सुरुदेखि नै किपर हुनुहुन्थ्यो हजुरको होइन?
उहाँ हाम्रो एकदमै भरपर्दो किपर हुनुहुन्थ्यो होइन, भरपर्दो किपर हुनुहुन्थ्यो. हाम्रो अल्टरनेटिभ किपर खोजेको हामीले पाएनौँ.
हजुर हजुर.
अनि आफूसँगै भएको किपर राख्दा फेरिमा अलिकति त्यति भरपर्दो भएन. अनि अब चाहिँ नेक्स्ट गेममा उहाँ रेडी हुनुहुन्छ.
हजुर.
हाम्रो टिम ब्याक टु द सेम पोजिसन एन्ड विल बी द फाइन टिम अगेन.
हजुर. अनि अहिले खेल्नेमा हजुरहरू को को हुनुहुन्छ त, नाम बताउनुहोस् न.
खेल्नेमा अब हाम्रो रेगुलर आउने खेलाडीहरूमा चाहिँ अब शरद आचार्य.
हजुर.
शिशिर गौतम.
हजुर.
अनि गणेश गुरुङ.
हजुर.
प्रवीण राणा. आदेश छ, अनि आदेश भाइ छ, अनि म खेल्छु विनय पौडेल होइन.
हजुर.
अनि सुभाष राई आउनुहुन्छ कहिले पनि, ऊ पनि धेरै राम्रो खेलाडी हो.
त्यसमा
पनि ह्याप्टेन अगाडिसम्म 3 गोलको लिड थियो. हार्यो हामी त्यो गेम. त्यो गेम हार्दाखेरि एकदमै चित्त दुखेको थियो हामीलाई होइन.
हजुर.
अब यसपालि हामी ग्रुप डीमा छौँ. ग्रुप डीमा हामीले अहिले हामीले 4 गेम खेल्यौँ. हामीले 4 2 गेम हाम्रो फर्स्ट र सेकेन्ड गेममा राम्रो अङ्कले, राम्रो गोल अन्तरकोले हामीले के अरे विजय भएको थियौँ.
हजुर.
तर लास्ट 2 ड्र भएको कारणले अब हाम्रो हाम्रो 2 गेम बाँकी छ. त्यो 2 गेममा हामीले विन गऱ्यो भने, राम्रो गोल अन्तरले विन गऱ्यो भने माथि जाने हाम्रो सम्भावना छ.
ए,
भनेपछि अब राम्रै छ. जस हामी त्यति आँटेका छैनौँ.
हजुर हजुर. अनि यो समर लिग टुर्नामेन्ट चाहिँ कहिलेसम्म रन हुन्छ त?
यो अब क्रिसमस अगाडिसम्ममा सकिन्छ होला सायद.
ए, यो चाहिँ जस पहिलाको भन्दा अलिक छोटो हो कि?
छोटो होला यिनीहरूको. यो क्रिसमसको अगाडिसम्ममा सकाउने हजुर. अनि त्यसपछि क्रिसमसको बिदा हुन्छ.
हजुर हजुर.
अनि फेरि अर्को लिग सुरु हुन्छ.
हजुर. अनि अब आउने बिहिबार चाहिँ फेरि खेल्दै हुनुहुन्छ, यसो जानकारी दिनुहोस् न हाम्रो श्रोताहरूलाई.
अब आउने बुधबार, अब आउने बिहिबार हाम्रो 6 गेम छ अन्ली हाई स्कुलमा. टिमको नाम चाहिँ मैले अहिले बिर्सेँ है.
हजुर.
टाइसिटमा हेर्नुपर्छ.
हजुर हजुर.
हाम्रो फेसबुकमा गएर पनि हेर्न मिल्छ, हिमालयन याक्स भनेर सर्च गरेर
हजुर हिमालयन याक्सलाई लाइक गर्न मिल्छ नि त,
मजाले लाइक गर्ने अनि त्यहाँनिर फोटोहरू छ
हजुर, अनि लेटेस्ट अब अपडेटेड पनि हुन्छ हाम्रो श्रोताहरू
अपडेटेड छ, अनि सम्पूर्ण नेपाली दर्शकहरूलाई आउनुहोस् होइन
हजुर,
हाम्रो लास्ट गेमहरूमा र लास्ट लास्ट गेमहरूमा दर्शकहरू पनि आउनु भएको छ, हौसला दिनुभएको छ
हजुर,
अब त्यसले गर्दा अब खेल्ने मान्छेलाई पनि हुन्छ नि अलिकति
हौसला बढ्छ होइन,
एकदम एकदम एकदम
ठिक भन्नु विनयजी,
हामी पनि कोसिस गर्नेछौँ विनयजी आएर हजुरहरूको हौसला बढाउने कोसिस गर्नेछौँ,
हजुर हजुर धन्यवाद, आउनुहोस् मलाई फोन गर्नुहोस् अथवा त्यो याक्समा होइन
डाइरेक्ट
त्यसमा सबै इन्फर्मेसनहरू छ,
हजुर
बढाइदिनुहोस् अब सहयोग गर्नुहोस् अब के भन्ने हामी सहयोग पनि पाइरहेका छौँ होइन,
हामी हामी स्टुडियोबाट यहाँको सफलताको कामना चाहिँ गर्न सक्छौँ अहिलेलाई,
हामीले यो हजुर हजुरसितको अन्तर्वार्ता चाहिँ हामीले नियमित रूपमा गर्ने खोज्नेछौँ आउने दिनहरूमा पनि, विनयजी म एउटा अब यो कौडा गीत बजाउन गइरहेको छु सीमारेखा नेपाली मुभीबाट, हजुरले यो गीत कसैलाई डेडिकेट गर्न चाहनुहुन्छ कि,
हुन्छ हुन्छ म आज सनत आचार्यजी र श्रवण आचार्य अनि नगेन्द्र दाई हुनुहुन्छ
उहाँले
मलाई खाना खानाको लागि स्पेसल बोलाउनु भएको थियो
हजुर हजुर,
र के अरे उहाँहरूको लागि साथसाथै उमा भाउजूको लागि पनि यो मेरो तर्फबाट
हजुर, सुनु अहिलेलाई यो कौडा गीत सीमारेखा मुभीबाट विनयजी हजुरलाई हजुरले हामीलाई समय दिएकोमा धेरै धेरै धन्यवाद,
हस् त धेरै धेरै धन्यवाद तपाईँलाई,
हस् बाई
हजुर कार्यक्रमको अर्को भागमा अब मैले एउटा दृष्टिकोण एउटा लेख ल्याएर आएको छु मुलुकको राजनीतिक गतिविधि र मुलुकमा नेपालमा भएको भर्खरै शान्ति सम्झौताको बारेमा मुलुकका राजनीतिक दलहरूबीच यही 2068 कार्तिक 15 गते सम्पन्न सात बुधे सहमतिले शान्ति प्रक्रियाले गति लिन्छ वा लिँदैन संविधान बन्छ वा बन्दैन भन्ने अन्योललाई समाप्त गरेको छ आधारमा आशाका केही किरण झुल्केका छन् निराश जनमानसमा भरोसा जागेको छ राजनीतिक दल र नेताहरूको गिर्दो साख बचाएको छ सहमतिले जारी शान्ति प्रक्रिया सम्पन्न हुने र लोकतान्त्रिक संविधान बन्ने विश्वासिलो आधार तयार गरेको छ तसर्थ यो सहमति ऐतिहासिक उपलब्धि भएको छ स्वागत योग्य र समर्थन गर्न लायक छ विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्दासम्म देशका ठूला राजनीतिक दलबीचमा जुन सहमति सहकार्य र एकताको संस्कृति थियो संविधान सभाको गठनपछि समाप्त भयो संविधान सभामा बढी सिट प्राप्त गर्दा सहकार्य र सह अस्तित्वलाई बिर्सिएर एक्लै मात्र शासन सञ्चालन गर्ने माओवादी दम यसका लागि बढी जिम्मेवार रह्यो शान्ति र संविधानको साटो सरकार गठन र परिवर्तनको विषयले प्राथमिकता पाउन थाल्यो दलहरूबीच दूरी बढ्दै गएर शत्रुवत व्यवहार हुन थाल्यो एक अर्कोलाई स्वीकार नगर्ने भावनाले अस्तित्व समाप्त गर्न गर्ने सम्बन्धको प्रयत्न देखा पर्न थाले फलस्वरूप शान्ति र संविधान व्यवहारिक एजेन्डा बन्न पुग्यो जनतामा व्यापक असन्तोष र आक्रोश व्याप्त भयो यो परिवेशमा सम्पन्न सहमतिले विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधान 2063 लागू गर्दा जुन विश्वास जागेको थियो त्यसको पुनरावृत्ति भएको छ वर्तमान सहमतिको सबैभन्दा ठूलो उपलब्धि यही हो तसर्थ यो सहमति विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधान घोषणापछिको ऐतिहासिक र महत्त्वपूर्ण दस्तावेज बनेको छ यसले पुनः राजनीतिक दलहरूलाई जिम्मेवारी बोध गराएको छ भावनात्मक रूपले एक ठाउँमा जोडेको छ देशका प्राथमिक आवश्यकता सम्पदा सम्पादन गर्नुपर्ने दायित्वमा बाँधेको छ यो सहमतिको अक्षरस कार्यान्वयन नै सबभन्दा महत्त्वपूर्ण विषय हो जुन निकै चुनौतीपूर्ण पनि छ सबै राजनीतिक दल र अन्यत्रबाट समेत सहमतिको कार्यान्वयनमा विशेष जोड दिएको छ हाम्रा राजनीतिक दल र केही नेतामा सहमति दलहरूको बीचको सहमतिमा आफ्ना मात्र कुरा खोज्ने प्रवृत्ति रहेको छ यो काम बेसी सबै दलमा छ कम बेसी सबै दलमा छ तथापि माओवादीमा चर्को रूपमा देखिन्छ सहमतिमा को जित्यो कसको हार भयो कसले आफ्नो अडान छाड्यो भनी केलाउने प्रवृत्ति पनि रहेको छ यस्ता प्रवृत्ति सहमति कार्यान्वयनका चुनौती हुन् दलहरू बीचको राजनीतिक सहमतिको दस्तावेजमा एकमात्र दलविशेषवाद सिद्धान्त वा आग्रह खोज्नु राजनीतिक सहमतिलाई नबुझ्नु वा इन्कार गर्नु हो साझा सहमतिमा कुनै दलले आफ्नो मात्र विचार खोज्नु विभिन्न सागरित साग तरकारी एकै ठाउँमा राखी पकाउँदा एकमात्र तरकारीको स्वाद खोज्नु जस्तै हो विगतमा पटक पटक सहमति हुने तर कार्यान्वयन कहिल्यै नहुने तितो यथार्थ हामीले बेहोरेका छौँ त्यसकारण अहिलेको सहमतिलाई पनि निकै शङ्काका रूपमा हेरिएको छ सहमतिका सबै प्रावधान हेर्दा यसको कार्यान्वयनको जिम्मा चारवटा निकायमा रहेको छ सहमतिको कार्यान्वयनसँग जोडिएको पहिलो पक्ष माओवादी हो नेपाल सरकार र प्रधानमन्त्री मातहतको विशेष समिति र व्यवस्थापिका संसद दोस्रो तेस्रो र चौथो निकाय हुन् सहमतिमा अभिव्यक्त छ प्रावधानमध्ये माओवादी सेनाका लडाकुको समायोजन पुनर्स्थापना र समूह विभाजनको कार्यान्वयनमा मूलत माओवादी पार्टी र सरकार जोडिएको छ द्वन्द्व पीडितलाई राहत सहयोगको विषय सरकारले कार्यान्वयन गर्नुपर्नेछ विगतका सहमतिको कार्यान्वयन र विश्वासको वातावरण सिर्जना गर्ने भनी गरिएको व्यवस्था कार्यान्वयन गर्न मुख्य रूपमा माओवादी जिम्मेवार हुनुपर्छ सरकारको नेतृत्व माओवादीले नै गरेको र व्यवस्थापिका संसद सबैभन्दा ठूलो दल भएका कारणले पनि सहमति कार्यान्वयनका केन्द्रमा माओवादी नै रहेको छ यदि यो सहमति कार्यान्वयन भएन भने सबैभन्दा बढी दोष पनि माओवादीले नै पाउनेछ माओवादीका अध्यक्ष प्रचण्ड स्वयंले अध्यक्ष वा प्रधानमन्त्रीका हैसियतले गरेका प्रतिबद्धता लागू नभएका उदाहरण त छन् तसर्थ माओवादी अग्निपरीक्षाको ऐतिहासिक मोडमा उभिएको छ अरू राजनीतिक दलहरूको पनि कार्यान्वयनमा सकारात्मक भूमिका अपेक्षित हुन स्वाभाविक छ विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधान पश्चात नेपाली काङ्ग्रेसले उठाउँदै आएको र एमालेको समर्थन रहेको विषय नै मूलत यो सहमतिमा उल्लेख गरिएको हुँदा ती दलबाट कार्यान्वयनमा अडचन हुने कुरा भएन यस पूर्व माओवादी मत रहँदै आएको र सहमति भएका पनि कार्यान्वयन गर्न तयार नभएका थुप्रै विषय सहमतिमा उल्लेख छन्। यिनलाई माओवादीले इमान्दारीपूर्वक कार्यान्वयन गर्दै गर्छ गर्दैन यसैमा शान्ति प्रक्रियाको भविष्य निर्भर गर्दछ। यो सहमतिमा तीन ठूला राजनैतिक दलसहित संयुक्त मधेसी मोर्चा गरी चार पक्षले हस्ताक्षर गरेका छन्। संविधान सभाभित्रका अन्य दलहरूलाई समेत समावेश गरी सहमति गरिएको भए यसले सम्पूर्ण संविधान सभाको सहमति प्राप्त गर्थ्यो, फलत यसको कार्यान्वयनमा पनि अनुकूलता हुन्थ्यो। यो विषय सहमतिको कमजोर पक्षका रूपमा देखिएको छ। सहमतिका हस्ताक्षरकर्ताले संविधान सभाका अन्य दलको पनि विश्वास लिएर अगाडि बढ्न जरुरी छ।
हजुरहरू सुन्दै हुनुहुन्छ कार्यक्रम साङ्ग्रिलाका आवाजहरू रेडियो एडिलेड 101.5 एफएममा। हजुरहरू यो कार्यक्रममा www.radio.adelaide.edu.au मार्फत संसारभर अनलाइन सुन्न सक्नुहुनेछ भने पछि यो कार्यक्रमलाई हजुरले पुनः फेरि सुन्न चाहनुहुन्छ अथवा आजको कार्यक्रम मिस गर्नुभयो भने www.ipajournal.com गएर फेरि सुन्न सक्नुहुनेछ। श्रोताहरू हजुरहरूले हाम्रो स्टुडियोमा पनि फोन गरेर हामीसँग कुरा गर्न सक्नुहुनेछ। हाम्रो फोन नम्बर छ 8303500 यसमा फोन गरेर हजुरहरूले हामीसँग प्रत्यक्ष रूपमा कुरा गर्न सकिन्छ। हजुरहरूले टाइम छ भने हामीलाई कुरा फोन गर्नुहोस्, हामी स्टुडियोमा कुरा गरौँला, रमाइलो गरौँला। अहिलेलाई भने फेरि एउटा अर्को गीत राख्न गइरहेको छु। यो गीतको बोल छ आज नाच्छे मेरी गौरी र यो गीतलाई हाम्रो एडलेटबाट सितिसमा कतिवटा जिल्ले सम्पूर्ण रेडियो सुन्ने श्रोताहरूलाई सुनाउन चाहनुभएको छ। सुनौ विधान श्रेष्ठको स्वरमा आज नाच्छे मेरी गौरी।
No.
यो मिठो धुन यहाँलाई हामीले पस्किसक्यौँ. यो मिठो धुन पछि हामी केही नराम्रो त नभनौँ, दुःख लाग्दा खबरहरू यहाँलाई सुनाउन गइरहेको छौँ. यो हप्ता हामीले दुईजना होनहार व्यक्तित्व गुमायौँ नेपाल र भारतमा. नेपालमा एकजना होनहार व्यक्तित्व हामीले गुमाएको हो, प्रह्लाद योञ्जन. प्रह्लाद योञ्जन एकजना वातावरणविद, प्रयोजन साइकलबाटै सहरका सडक गल्ती छिचोल्ने एकजना व्यक्तिका रूपमा चिनिन्थ्यो काठमाडौँमा. 2.5 दशक अघि अमेरिकाबाट विद्यावारिधि गरेर फर्केपछि साइकलको पाइडल नचाहेर यिनले वातावरण संरक्षण र त्यससँग सम्बन्धित विषयवस्तुमा अनुसन्धान कर्म जारी राखेका थिए. राजधानीको साँगुरो गल्लीमा अथवा साँगुरो सडकमा यो साता साइकलमै यात्रारत अवस्थामा रहँदाखेरि उहाँलाई पछाडिबाट ट्रकले ठक्कर दियो र उपचारको लागि अस्पताल लाने क्रममा बाटामा उहाँको निधन भयो. उहाँको चिरशान्तिको, उहाँको आत्माको चिरशान्तिको कामना हामी गर्छौँ यहाँबाट स्टुडियोबाट. अर्का एकजना वनार व्यक्तित्व हामीले यो साता गुमाएको हो, भारत एकजना महान कवि, गीतकार, सङ्गीतकार, गायक, पत्रकार, सिनेमा निर्माता अथवा लेखक, सबैतिर आफ्नो कलम चलाउन सफल, आफ्नो व्यक्तित्व प्रदर्शन गर्न सफल भूपेन हजारे. उहाँको मुम्बईमा यसै साथ निधन भएको हो. हेर्दा भातगाउँले सँगै ठ्याक्कै मेल खाँदैन थियो उहाँको, तर उनी यसलाई नेपाली टोपी भन्थे. त्यो त्यति मात्र होइन, आसामी नेपाली समुदायसँग आत्मीयतासँगै आत्मीयताकै कारण उनले त्यति त्यस टोपीमा बाचुन्जेल 2 खुकुरीको चिन्ह समेत सिउरेर हिँडे. यो नेपालीसँग सम्बन्धित उहाँको पहिचान हो. नेपालीलाई उहाँले देखाएको माया, सद्भाव र आत्मीयता हो. यसपछि अर्को सानो खबर मलाई यहाँ प्राप्त भएको छ अमेरिकाबाट. मोहन तामाङले मलाई पठाएको समाचारअनुसार 19 अक्टोबर 2011 गत साल मृत भएका भुटानी प्रजातन्त्रवादी नेता रङथङकिनले दोर्जीको स्मृतिमा क्यालिफोर्नियामा युएसएमा भुटानीहरूले स्मृति सभा गरेका छन्. त्यस्तै ड्रुक नेसनल कङ्ग्रेस अथवा रङथङकिनले दोर्जीले स्थापना गरेको राजनीतिक दल ड्रुक नेसनल कङ्ग्रेसले पनि काठमाडौँमा सानो शोकसभा गरेको छ. शोकसभा हिजो मात्र सम्पन्न भएको छ, 31 बजे नेपाल बार एसोसिएसनको सभाकक्षमा. त्यहाँ उपस्थित भएर बोल्ने वक्ताहरूमा अर्जुन थापा, मधेसी जनअधिकार फोरमका विदेश विभाग प्रमुख, त्यहाँ गएर उठ्नु बोल्नु भएको थियो. उहाँले नेपाल सरकारले चाहिँ भुटानी शरणार्थीको स्वदेशफिर्तीको लागि आवाज उठाउने प्रयास गर्नुपर्छ भन्नुभएको छ. सायद लाग्छ यसपालिको सार्क सम्मेलनको क्रममा नेपाली प्रधानमन्त्री बाबुराम भट्टराईले भुटानी पक्षसँग शरणार्थी स्वदेशवृत्तिको बारेमा केही कुरा राख्नुहुन्छ. अर्का वक्ता सर्वराज खड्का अथवा साउथ एसियन एलायन्स फर पौड एभोल्युसनका डाइरेक्टरले पनि दोर्जीको प्रजातान्त्रिक आन्दोलनमा उहाँदेखि योगदानको बारेमा चर्चा गर्नुभएको थियो. अर्का वक्ता अर्थात् भनौँ ड्रुक नेसनल भुटान नेसनल डेमोक्रेटिक पार्टीका अध्यक्ष अहिलेका लागि कार्यवाहक अध्यक्ष डाक्टर डिएनएस ढकालले पनि उहाँले बोल्नुभएको सबै भुटान सबैको हो अथवा भुटान एउटा कुनै परिवारको मात्र होइन उहाँले चाहिँ इङ्गित गर्नुभएको थियो. भुटानको राजपरिवार त्यो सिद्धान्तलाई बोकेर हिँड्ने नेता हुनुहुन्छ ड्रुक नेसनल कङ्ग्रेसका संस्थापक अध्यक्ष स्वर्गीय दोर्जी भनेर उहाँले भन्नुभएको थियो. त्यस्तै अर्का वक्ता हुनुहुन्थ्यो हिरण्यलाल श्रेष्ठ नेपालका रसियाका लागि भूतपूर्व राजदूत. अर्का वक्ता प्रमोद काफले ग्रुन्सो नेपाल अथवा ग्रुप फर इन्टरनेसनल सोलिडारिटी नेपाल जसले चाहिँ भुटानी प्रजातान्त्रिक आन्दोलनमा पहिलेदेखि नै धेरै सहयोग पुर्याउँदै आएको थियो. अर्का वक्ता बलराम पौडेल भुटान पिपल्स पार्टीका अध्यक्ष बलराम पौडेलले चाहिँ दोर्जीको निधनले भुटानी प्रजातान्त्रिक आन्दोलनमा निकै ठुलो क्षति भएको उल्लेख गर्नुभएको छ. यसअघि पनि उहाँले प्रस्तुत गर्नुभएको भुटान नेसनल डेमोक्रेटिक पार्टीका संस्थापक अध्यक्ष आरबी बस्नेत र भुटान पिपल्स पार्टीका संस्थापक अध्यक्ष आरके बडथोकी दुईजना निधन भइसकेको छ भने रङथुङले दोर्जीको निधनले चाहिँ अब भुटानको प्रजातान्त्रिक आन्दोलनमा पहिलो जेनेरेसन फर्स्ट जेनेरेसनको लिडरसिप अब करिब करिब सिद्धिन लागेको छ. अबको दोस्रो जेनेरेसनले चाहिँ भुटानको प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्नुपर्ने भनाइ उहाँले राख्नु भएको थियो. यो जानकारी मलाई काठमाडौँबाट कर्मदुप्थप अर्थात् ड्रुक नेसनल कङ्ग्रेसका सेक्रेटरी सचिवले पठाउनु भएको थियो. कमलजी तपाईँसँग एउटा सूचना छ भन्ने जानकारी पाएछु म.
हजुर, सूचना त छ तर म यो सूचना यो सब्सक्राइबर कलपछि म पढ्नेछु.
यु नो हु यु आर, यु आर इन्ट्रेस्टेड इन द वर्ल्ड एन्ड व्हाट इट हैज टु अफर, नॉट समवन एल्सस भर्जन. That's why you listen to Radio Adelaide 101.5 FM. Like all community radio, we depend on your support. Without your subscription, the next sound you hear might be this. To subscribe, ring us now on 8303 5000. It's tax deductible.
हजुर, यो मलाई एउटा सूचना आएको छ. यो सूचना चाहिँ नेपाल अस्ट्रेलिया मैत्री संघले यो आउने नोभेम्बर 23 तारिकको दिन 27 आइतबारको दिन ब्याम्बु गार्डन सनसेट पार्टी गर्ने भएको छ. यो चाहिँ 5 बजेदेखि 8 बजेसम्म बेलुकी हुनेछ. यो स्थान चाहिँ 152 6th Avenue रोस्टन पार्क सेन्ट पिटर्समा रहेको छ. यसमा चाहिँ नेपाली खाना, नेपाली गीत सङ्गीतहरू, वाइन अनि सफ्ट ड्रिङ्क्सहरू सब किन्न पाइनेछ भने त्यस्तै गरी किताब अनि अरू सामग्रीहरू पनि किन्न पाइनेछ.
नेपाल र अस्ट्रेलियाको सम्बन्धको विषयमा, नेपालको संस्कृतिको विषयमा
हजुर
किताबहरू त्यहाँ उपलब्ध हुनेछ. त्यसको लागि तपाईँले सायद यो संस्थालाई तपाईँको तर्फबाट $20 डोनेसन दिनुपर्नेछ क्यारे, होइन कमल?
हजुर, $20 चाहिँ एडल्ट अनि चिल्ड्रेनहरूलाई चाहिँ $5 मात्र भन्नेछ. यो एकदम हरेक वर्ष भइरहेको कार्यक्रम हो. यो हजुरहरूलाई यो कार्यक्रममा जानु मन छ भने आरएसभिपी जोन मेलोसिप भनेको छ यहाँ. उहाँको फोन नम्बर छ 8362547383 8362547383. इमेल छ hasletthaslet@internode.on.net. हजुरहरूलाई पनि यो ब्याम्बु पार्टीमा जानु मन छ भने जोन मेलोसिपलाई अवश्य सम्पर्क गर्नुहोला. अहिले भने हामीले फेरि एउटा गीत लिएर आएका छौँ. यो गीतको बोल छ मुगलान र यो गीतलाई गाउँदैछन् सञ्जीव सिंह. सुनौ र यो मनोरञ्जन लिउँ यो गीतबाट.
सानो रे लै छ रे रा
श्रोताहरू सुन्ने हुन्थ्यो एउटा मिठो धुन एडिलेडको तापक्रम बढ्दो क्रममा छ अहिले बाहिर 17 डिग्री छ हामी एकदम 34 डिग्रीको यो तातो गरम गरम ठाउँमा चाहिँ स्टुडियोभित्र बोलिरहेछौँ सञ्जयले एकदम गरम खालको समाचार जस्तो ल्याउनु भएको छ अरे जानकारी नेपालबाट अमेरिकातर्फ जाने यात्राका के भन्नु यात्राका लागि तयार रहन अथवा डिबी भएर अमेरिका जाने सपना बोकेर लाइन लागेका नेपालीहरूको एउटा सानो समाचार लिएर आउनु भएको छ सञ्जयजी भन्नुहोस्
हजुर यो एडिलेडमा अस्ट्रेलियामा चाहिँ अब गर्मी बढ्दैछ तर नेपालमा चाहिँ जाडो बढ्दैछ तैपनि नेपालमा बस्ने नेपाली दाजुभाइहरू वैदेशिक रोजगारको लागि चाहिँ विदेशिने क्रम जारी छ त्यसै गरी अहिले चाहिँ अब यो डिभी भनौँ अमेरिकन
डाइभर्सिटी भिजा
त्यसको लागि चाहिँ मान्छेहरू चाहिँ एकदमै तातिरहेका छन् समाचार त नभनौँ तर यो लेख चाहिँ यस प्रकार छ हाम्रो राम्रो अवसर र रोजगारीका लागि अमेरिकाको सपना देख्ने नेपाली धेरै छन् विशेष गरी ग्रिन कार्डका लागि डिभी भर्नेहरूको बेग्लै आकर्षण रहँदै आएको छ अमेरिका जाने सपनासहित यति बेला पोखराका इडिभी सेन्टरहरूमा फारम भर्नेहरूको हानथाप देखिन्छ फारम भर्ने म्याद 3 दिन बाँकी रहँदा डिभी भर्ने संस्थाहरूमा लाइन लाग्नेहरूको हानथाप बढेको हो म्याद सकिन लाग्दा बढेको भिडले फारम भराउने संस्थाहरूलाई व्यवस्थापन मिलाउन पनि हम्मे परेको छ यी स्पट नेपालको पोखरा चिप्लेढुङ्गा स्थित कार्यालयमा लाइन लगाएर डिभी भराइएको छ डिभीले गर्दा कतिपय मानिस फारम भर्न नसकेर फर्किएका छन् अरू बेला दैनिक मुस्किलले 150 जनाले डिबी भर्दै आएकोमा केही दिन यता त्यो सङ्ख्या बढेर 400 पुगेको छ 400 पुगेको उक्त संस्थाले जनाएको छ उक्त संस्थाका अनुसार संस्थामा अघिल्लो वर्ष 3000ले डिबी भरेकोमा अहिले बढेर 50,000 भन्दा बढी हुने अनुमान छ विभिन्न पेसा व्यवसायमा संलग्न युवादेखि वयस्कसम्म डिबी फारम भर्न हानथाप गरिरहेका छन् कतिपय महिला शिशु बोकेर समेत डिबी भर्न लाइनमा उभिएका देखिन्छन् पोखराका विभिन्न फोटो स्टुडियोदेखि डिबी भर्न खुलेका संस्थाहरूमा यति बेला सर्वसाधारणको हुल देखिन्छ पेसा व्यवसायमा लागेकाहरू पनि उत्तिकै मात्रामा भाग्यको परीक्षा गराउन भन्दै डिबी सेन्टरहरूमा देखिएका छन् स्वदेशमा काम गरे अनुरूपको तलब सुविधा नपाउनु र मुलुकको राजनीतिक अवस्थाका कारण अमेरिकन ग्रिन कार्ड भरेर अमेरिकामा बसोबास र रोजगारको सुनौलो अवसर धेरैले खोजिरहेका छन् त्यसो त यो धेरै नेपालीको अमेरिका जाने सपना पुरा पनि गरेको छ डिबी भर्ने म्याद 2 महिना हुँदै आएकोमा अघिल्लो वर्षदेखि 1 महिना मात्र बनाइएको छ विभिन्न देशका नागरिकलाई अमेरिकामा कानुनी रूपले स्थायी बसोबास र रोजगार प्रदान गर्ने इडिबी भिसा वा ग्रिन कार्ड 2005 खुल्न थालेको हो अघिल्लो वर्ष मात्र 3258 जना नेपालीलाई डिबी परेको थियो आगामी वर्ष 4000 नेपालीलाई डिबी पर्ने अनुमान गरिएको छ अमेरिकाले प्रत्येक वर्ष 55,000 डिबी वितरण गर्दै आएकोमा 17,000 नेपालीले डिबी पाइसकेका छन् हजुर यो थियो वैदेशिक रोजगारको लागि विदेशी नै मान्छेहरूको इडिबी प्रतिको चासो
र तातो खबरपछि कमलजीले एउटा मिठो जोक्स लिएर आउनु भएको छ यो खगेन्द्र खतिवडाजीले हामीलाई
हजुर हाम्रो एथलेटबाट नियमित श्रोता खगेन्द्र खतिवडाजीले हामीलाई फेरि म्यासेज पठाउनु भएको छ यो हप्ता पनि उहाँले लेख्नुहुन्छ हेलो कार्यक्रम प्रस्तोता नमस्ते आज पनि म साङ्ग्रिलाका आवाजहरू सुन्न तयार भइसकेको छु म खगेन्द्र खतिवडा सल्सबरी नर्थबाट हजुर आज मैले एउटा साङ्ग्रिला रेडियो मार्फत यो सानो कोसेली पठाएको छु कृपया समय मिल्छ भने प्रस्तुत गरिदिनु होला म विनम्र अनुरोध गर्दछु यो तल लेखिएको सानो कोसेलीलाई म निम्न साथीहरूलाई सुनाउन चाहन्छु माता पिता सरस्वती खतिवडा टिका कटेल सीता खतिवडा स्मारिका क्रिस सुशील नेरोला लोक पौडेल जोगेन सर आशिष वाग्ले कोपिल दुला इन्दिरा फुलमाया कटेल भीम सुतार माधव सापकोटा केशव सापकोटा साङ्ग्रिलाका आवाजहरू सुन्ने सम्पूर्ण साथीहरू र तपाईँहरूलाई पनि यो सानो कोसेली सुनाउन चाहन्छु
श्रोताहरू जो जसको नाम उल्लेख भएको छ यहाँ सुन्दै हुनुहुन्छ नि कमसेकम जोक्स भनिसकेपछि हाँस्दिनु होला एकपटक
एकछिन हाँसौँ ल पण्डित र रामको कुराकानी पण्डितजी यसो भन्नुहुन्छ शास्त्रमा लेखिएको छ कि लोग्ने र स्वास्नी भनेका एकै रथका दुई पाङ्रा हुन् यदि यीमध्ये एक बिग्रियो भने रथ चल्दैन यो भनाइबाट तिमीले के शिक्षा पाउँछौ राम राम भन्छन् मैले यसबाट के शिक्षा पाएँ भने हामीले एउटा अतिरिक्त पाङ्रा झगडा गर्नुपर्छ भनेर लेख्नुभएको छ साह्रै रमाइलो रहेछ
खगेन्द्र खत्रीजीलाई यो सामग्री पठाइदिनु भएको
धेरै धेरै धन्यवाद आउँदा दिनहरूमा पनि यस्तै सामग्रीहरू पठाउनु होला हामीले हाम्रो कार्यक्रममा प्रस्तुत गर्नेछौँ
यस्तै सल्लाह सुझाव सहितका सामग्रीहरू पठाउने गर्नुभयो भने हामीलाई पनि सजिलो हुन्छ
हजुर भर्खरै मसित एउटा फेरि एउटा जोक्स आएको छ मसित यो चाहिँ हाम्रो नेपालमा राजेश समाल हुनुहुन्छ नि सुपर हिरो उहाँ एकदम नेपाली उहाँको यो यसो छ यो चाहिँ मैले चाहिँ एक दिन काठमाडौँमा किन चिसो भयो भनेर अध्ययन गर्दै थिएँ अरे होइन अनि किन रहेछ भन्दाखेरि चाहिँ हाम्रो राजेश दाईको हिटर अफ भएर रहेछ अरे उहाँले हिटर अन गर्नुभएर रहेछ त्यसैले जाडो भएछ अरे काठमाडौँभरि नै
सायद त्यो पनि यसरी जोड्न भन्दैछ नि काठमाडौँको सैनिकहरू किन घाटामा गइरहेछन् यदि श्रोताहरू यदि तपाईँ राजेश हमालको जोक्स खुब मन पराउनुहुन्छ राजेश हमालको फ्यान हुनुहुन्छ भने तपाईँ गुगल प्लसमा गएर चाहिँ राजेश हमालका
जोक्सहरूमा
एड गर्नु होला तपाईँले त्यहाँनिर भेट्नुहुन्छ
मलाई एउटा कुरो चाहिँ के याद आयो भन्दाखेरि अलि पहिलासम्म चाहिँ इन्डियामा चाहिँ रजनीकान्तलाई यसरी जोकको पात्र बनाउने अनि आजभोलि चाहिँ आजभोलि चाहिँ नेपालमा चाहिँ राजेश हमालको चाहिँ जस पालो आए जस्तो जोक्स भन्ने भनौँ न
एकदम रमाइलो रमाइलो छ श्रोताहरू
हामी समयको करिब करिब अन्तिमतिर पुगेका छौँ अर्को हप्ता हामीले एउटा विशेष कार्यक्रम जस्तो बनाउने प्रयास गरेका छौँ अघि हामीले समाचार पढे जस्तै यो साता चाहिँ युएनडिपीले मानव विकास प्रतिवेदन निकालेको छ. त्यसमा चाहिँ तिनवटा क्षेत्रलाई तोकेको छ, मानव विकास कसरी हुन्छ भनेर, शिक्षा, स्वास्थ्य र आय. यस साता यस सालदेखि चाहिँ युएनले चाहिँ खुसियाली अथवा खुसीलाई पनि मानव विकासको एउटा इन्डिकेटरको रूपमा मान्ने निर्णय गरेको छ. आगामी वर्षमा यसलाई मान्यता दिने सायद प्रयास हुन्छ होला. त्यसको बारेमा अर्को हप्ता हामीले मानव विकासका लागि अथवा हाम्रो खुसीको लागि, हाम्रो जीवनको लागि खुसी कति आवश्यक छ, कति महत्त्वपूर्ण छ, तपाईँ के गर्दा खुसी हुनुहुन्छ, के गर्दा दुःखी हुनुहुन्छ, के गर्दा हामी खुसी रहन सक्छौँ, खुसीको विषयमा हामी बढी कुरा गर्नेछौँ, चर्चा गर्नेछौँ.
खुसीको साथसाथै आत्मसन्तुष्टि पनि जोडिनुपर्छ होला लाग्छ
त्यहाँ. त्यो विषयमा हामीले कुरा गर्नेछौँ. तपाईँहरूले आफ्नो खुसीको विषयहरू, खुसी लाग्ने क्षणहरू, खुसीका जोक्सहरू पनि पठाउनुहोला. हामी त्यतिन्जेलसम्म तपाईँको चिठी पत्रको आशा गर्दै आज हामी बिदा हुन्छौँ. कमलजीले गीत बजाउन लाग्नु भएको छ, त्यो सँगै हामीलाई आजको प्रोग्रामबाट कमलजी, म र सञ्जीजीलाई बिदा दिनुहोस्.
शुभरात्रि. शुभरात्रि. Hey!